SBS नेपाली SBS साउथ एशियनमा
नमस्ते एसपीएस नेपालीको यो अर्को प्रस्तुतिमा स्वागत छ म कृष्ण पोखरेल अब पालो भएको छ रेडियोको सान्दर्भिकताबारे कुरा गर्ने हरेक वर्ष 18 फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाइँदा अस्ट्रेलियामा रही सामुदायिक रेडियो सञ्चालनको अनुभव बोकेका केही नेपाली भाषीहरूले सहकर्मी सुनिता पोखरेलसँग कुरा गर्दै रेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा रहेको बताएका छन् रेडियोको बदलिदो स्वरूप यसको महत्त्व र अहिलेको समयमा यसको सान्दर्भिकताबारे सन् 2022 गरिएको यो कुराकानी अबको प्रस्तुतिमा
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ
यो विशेष प्रस्तुतिमा हामीलाई साथ दिनको लागि हामीले धेरैजना लगभग हामीले प्रयास गरिरहेका छौँ होइन फोन लगाउने र हामीले चाहिँ अस्ट्रेलियामा छरिएर रहेका विभिन्न सामुदायिक रेडियोमा विगतमा र अहिले पनि सम्पर्क संलग्नता रहेका व्यक्तिहरूसँग कुराकानी गर्ने योजना बनाएका छौँ र यही क्रममा चाहिँ अब हाम्रो सम्पर्कमा मलाई जहाँसम्म लाग्छ केही त आइसक्नु भएको छ होइन अब विशेष गरेर अब कुन कुन राज्यबाट भन्दाखेरि चाहिँ हामी प्रयास गरिरहेका छौँ क्यानबराबाट कुरा गर्न त्यसै गरेर सिडनीबाट मेलबर्नबाट क्विन्सल्यान्ड नर्दर्न टेरिटोरी र दक्षिण अस्ट्रेलियाबाट र यही क्रममा चाहिँ क्यानबराबाट हिमांशु प्रधान त्यसै गरेर प्रदीप तिमल सिन्हा हाम्रो साथमा भइसक्नु भएको जस्तो लागेको छ उहाँहरूसँग कुराकानी गर्न प्रयास गरौँ के गर्न सकिन्छ भनेर अब हिमांशुजी प्रदीपजी तपाईँले हामी सुनिरहनु भएको छ हिमांशुजी सुनिरहनु भएको छ
हजुर
स्वागत छ एसपिएस रेडियोको नेपाली कार्यक्रममा
नमस्ते नमस्ते सुन्दाजी धन्यवाद छ
प्रदीपजीलाई पनि स्वागत छ
हजुर धन्यवाद
र अब तिलकजी पनि टेलिफोन सम्पर्कमा हुनुभएको जस्तो देखिरहेको छु मेलबर्नबाट तिलकजी तपाईँले हामीलाई सुनिरहनु भएको छ हजुर तपाईँलाई पनि धेरै धेरै स्वागत छ एसपिएस नेपालीमा अब सबैभन्दा अब अरू कोही जोडिँदै जानुहुन्छ यो बिचमा भनेदेखि उहाँलाई पनि स्वागत गरौँला होइन अब तर सुरुमा चाहिँ अब ए रेडियो दिवस कसरी मनाउनु भयो सुरुमा अलिकति परिचयबाटै सुरु गरौँ होइन क्यानबराबाट विशेष गरेर अब तपाईँले रेडियोमा आफूलाई आफ्नो परिचय दिँदाखेरि कसरी गर्नुहुन्छ त्यही शैलीमा नै ठ्याक्क गरिदिनु न हिमांशुजीबाट सुरु गरौँ न
हजुर नमस्ते म चाहिँ हिमांशु प्रधान सिएमएस रेडियो 91.1 हामी म र प्रदीपदाई हामी सँगै चलाउँछौँ नेपालमा मेरो चाहिँ नि ब्याकग्राउन्ड नेपालमा हिमालय टेलिभिजनमा लाइभ प्रोग्राम चलाउँथेँ म मेरो करियर सुरु चाहिँ रेडियोबाट नै सुरु भयो म भोइस अफ युथ 96.8 कार्यक्रम चलाउन सुरु गरेको अहिले चाहिँ नि अब विगत 10 अन एन्ड अफ सिएमएस रेडियो 91.1 प्रदीपदाईको साथमा हामी दुईजना यो रेडियो गरिरहेका
छौँ हजुर प्रदीपजी तपाईँबाट पनि अलिकति परिचय जाओस् न त आफ्नै शैलीमा
नमस्ते सिएमएस रेडियो एफएम 91.1 हरेक शनिबार चाहिँ आजको शनिबार पनि उपस्थित छौँ म प्रदीप तिमिल सिन्हा र साथमा हिमांशु प्रधान पनि हरेक शनिबार हामी क्यानबेरा तथा आसपासका क्षेत्रमा एफएम 91.1 र अनलाइन स्ट्रिमबाट हामीलाई सुन्नको लागि www.cmsradio.org.au त्यस्तै सामाजिक सञ्जालमा फेसबुक मार्फत पनि हामी अन इयर हुने गर्दछौँ यस्तै बोल्छौँ है अब मेरो रेडियो चाहिँ मेरो ब्याकग्राउन्ड चाहिँ होइन है अब रेडियो चाहिँ अब सुन्न चाहिँ मैले एकदमै धेरै सुनेको छु तर मेरो मिडियामा रेडियोको अब एट्याचमेन्ट र रेडियोको संलग्नताको कुरा गर्नु त म चाहिँ खास इन्टरटेनमेन्ट बिट म चलचित्र निर्माणको विधाबाट चाहिँ म प्रवेश गरेको 2046 होइन म चाहिँ अनि अभिनयदेखि चाहिँ सुरु गरेको हो त्यसपछि रेडियो नाटकहरू गरियो रेडियो नेपालमा 47-48 चाहिँ रेडियो नाटकहरू गरियो अनि कार्यक्रम प्रस्तुताको रूपमा भने चाहिँ 51-52 चाहिँ रेडियो नेपालको चाहिँ एफएम 100 चाहिँ जुन प्राइभेटमा बिक्री गरियो त्यो चाहिँ स्टार एफएमले किनेको समयमा चाहिँ मैले स्वास्थ्य सम्बन्धी मेरो ब्याकग्राउन्ड पनि स्वास्थ्य भएको हुनाले स्वास्थ्य सम्बन्धी कार्यक्रम आधा घन्टाको स्वास्थ्य कार्यक्रम स्वास्थ्य र जीवन भन्ने कार्यक्रम चलाउँथेँ त्यसरी चाहिँ नेपालमा चाहिँ रेडियोको कार्यक्रम अब त्यसरी गरेको हो र अब अस्ट्रेलियामा चाहिँ 2008 चाहिँ नोसर रेडियोमा सुरु गरेँ सिडनीमा अनि त्यसपछि 2014 यहाँदेखि चाहिँ अब 2014 चाहिँ अनवरत रूपमा चाहिँ यहाँको रेडियो कार्यक्रममा
गरिरहनु भएको छ हजुर अब क्विन्सल्यान्डबाट केशव शर्माज्यू पनि आइसक्नु भएको छ होइन सुरुमा तिलकजीबाट सुरु गरौँ अलिकति परिचय छोटकरीमा किनभने समय कम छ हामीलाई रेडियो सम्बन्धी धेरै कुरा गर्नु पनि छ त्यही भएर तिलकजी अब तपाईँको आफ्नो परिचय दिनु न
ए हुन्छ, धन्यवाद. मेरो चाहिँ हिमाशु प्रदीपजीको जस्तो लामो रिलेसन त छैन रेडियोसँग. म पेसाले चाहिँ स्ट्रक्चरल इन्जिनियर हो, काम पनि म युनिभर्सिटीमा गर्छु. यो इन्ट्रेस्ट मात्रै हो मेरो रेडियोमा चाहिँ. मैले पहिलोचोटि रेडियोमा बोलेको 2016 सालमा मेलबर्नमा आएदेखि नै हो. मैले चाहिँ यहाँ एउटा कम्युनिटी रेडियो नेपाली एसोसिएसन अफ भिक्टोरिया न्याबले चलाउँछ प्रत्येक बिहिबार बेलुका 9 बजेदेखि 10 बजेसम्म. त्यसमा धेरैजना प्रस्तुता छौँ, त्यसमध्येको एउटा प्रस्तुता म पनि.
हजुर केशवजी, स्वागत छ है तपाईँलाई. अब तपाईँको पनि परिचय दिइहाल्नु न.
धन्यवाद. म केशव शर्मा ब्रिस्टेनबाट. हाम्रो यहाँ ब्रिस्टेनमा एउटा रेडियो स्टेसन छ, यो खास गरी एथनिक रेडियो स्टेसन 4EB जसको नाम हो. त्यो अन्तर्गत 50 भन्दा बढी भाषामा कार्यक्रमहरू, रेडियो कार्यक्रमहरू प्रसारण हुन्छन्. त्यसमध्ये नेपाली भाषा पनि एउटा भाषा हो. र म केही समयदेखि त्यही नेपाली भाषाको कार्यक्रम सञ्चालन गर्छु र त्यो व्यवस्थापन गर्ने कमिटीको म कन्भेनरको रूपमा पनि कार्यरत छु. ब्याकग्राउन्डको कुरा गर्दा अघि साथीले भने जस्तो म पनि वास्तवमा सिभिल इन्जिनियर हुँ, युनिभर्सिटीमा काम गर्छु. मेरो कुनै रेडियोसँग कुनै ब्याकग्राउन्ड थिएन र पनि नेपाली भाषा, कला, साहित्य, संस्कृतिसँगको लगावको कारणले र यहाँ यो बहुभाषिक बहुसांस्कृतिक समुदायमा नेपाली भाषाको पनि नेपाली समुदायको पनि पहिचान गराउनुपर्छ र यो पहिचान गर्ने काममा रेडियोले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लागेर यो कार्यक्रममा निरन्तर लागिरहेको छ.
हजुर, अब कसैको अलिकति अब रुचि जस्तो भयो, कसैले करियर नै आफ्नो रेडियोमा सुरु गरेर र अहिले पनि निरन्तरता दिइरहनु भयो होइन. तर अब अहिले कस्तो छ, अब रेडियो दिवसकै सन्दर्भमा कुरा गरिरहँदाखेरि हुन त अब अहिले रेडियोको महत्त्व झन् पहिले भन्दा धेरै भयो. इन्फर्मेसनहरू, जानकारीहरू झन् यो COVID-19 को समयमा त झन् महत्त्व देखिएको छ रेडियोको भूमिकाको भनेर बताइन्छ. तपाईँहरूले चाहिँ कस्तो पाउनुभयो, रेडियोको दिन छ अझै?
यस्तो छ सुनिताजी, अब यसमा चाहिँ कस्तो छ भने पहिला इतिहासबाट छोटकरीमा भन्छु म, तपाईँको टाइम धेरै लिँदिनँ. अब छोटकरीमा त तपाईँको 1820 जब अब हाम्रो इन्जिनियर साहबहरू हुन्छ त्यहाँ म्याग्नेटिक फिल्ड चाहिँ सबैभन्दा पहिला डिस्कभर गरिएको थियो होइन, एउटा जर्मन साइन्टिस्टले. पछि फेरि रेडियो वेभ्स डिस्कभर भयो 1886 होइन. त्यसपछि चाहिँ 1895 1896 चाहिँ गुल्गिलियमो म्याक्रोनीले चाहिँ तपाईँको रेडियो ट्रान्समिटर बनाउनु भएको हो होइन. त्यस्तै गरेर 1920 चाहिँ यो रेडियोको गोल्डन इरा भन्छ. यो भन्नु पनि जरुरी किन छ भने जुन तपाईँले महत्त्वको बारेमा कुरा गर्नुभयो, महत्त्व चाहिँ नै रेडियोको महत्त्व चाहिँ त्यस बेलादेखि नै जब World War I थियो त्यति बेला चाहिँ तपाईँको के भन्छ वायरलेसली तपाईँको ट्रान्समिट गर्ने पहिलो माध्यम नै रेडियो भएको थियो होइन. World War II पनि रेडियोले एकदमै ठुलो भूमिका खेलेको थियो, प्रोपागान्डामा होस् वा चाहिँ नि कम्युनिकेसनमा होस् होइन. त्यसपछि आएर तपाईँको 1920 चाहिँ नि फ्यामिली को इन्टरटेनमेन्टको स्रोत स्पेसली अमेरिका र युरोपमा बनेको थियो होइन. अहिले पछि पछिल्लो समयमा आउँदै जाँदाखेरि टिभी आयो होइन, युट्युब आयो, इन्टरनेट आयो. अहिले हाम्रो बेलामा आउन जेलसम्म पनि जब तपाईँले अहिले कोभिडको कुरा गर्नुभयो, अस्ट्रेलियाको चाहिँ एउटा रिसर्चले के भन्छ भने 84% अस्ट्रेलियनले चाहिँ गाडीमा रेडियो सुन्ने चलन रहेछ होइन. अहिले यो दिस इज लेटेस्ट होइन 2020-2021 को यो रिसर्च हो होइन. सो तपाईँको रेडियो चाहिँ नि मान्छेले के भन्ने गरिएको थियो भने रेडियो चाहिँ नि अब मर्छ, रेडियो रहँदैन भन्ने थियो. तर अहिले आउँदाखेरि चाहिँ रेडियोको विभिन्न आयामहरू आएको छ. पडकास्ट पनि एउटा रेडियोको आयाम नै हो होइन. सो पडकास्टहरूको मार्फतमा पनि रेडियो आइरहेको छ. त्यही भएर रेडियो सुन्ने चलन चाहिँ नि सायद घटेर गएको छैन, अझ बढ्दै पो गइरहेको छ जस्तो लागेको छ.
हजुर, हिमांशुजीको होइन त यो उत्तर, मैले यहाँ धेरैजना भएर कन्फ्युज भएँ. अनि त्यही अब यो रेडियोको यो महत्त्व कम भएको छैन, तर अब समयअनुसार रेडियो परिवर्तन हुँदै जानु अथवा यो प्रविधि रेडियोले चाहिँ प्रविधिहरूलाई एड्याप्ट गर्दै जानु कतिको महत्त्वपूर्ण छ प्रदीपजी?
डेफिनेटली यो महत्त्वपूर्ण छ. अब अहिले चाहिँ एनालगबाट अब अहिले डिजिटलाइज गरिएको छ, डिजिटल प्रविधि, अब धेरै रेडियो स्टेसनहरू डिजिटलाइज भइसकेको छ.
र अहिले त्यो मैले पनि यहाँ भन्न लागेको थियो रेडियो अहिले चाहिँ धेरै ड्राइभिङ गर्दाखेरि सुनिन्छ र अर्को चाहिँ बेड टाइममा पनि बेडमा पनि हो. अब विशेष गरी चाहिँ अब यसको महत्त्वलाई नै हामी जस्तो चाहिँ नन इङ्ग्लिस स्पिकिङ ब्याकग्राउन्डको मान्छेहरूलाई अब अहिले त युथहरूलाई त्यति महत्त्व नदेखिए तापनि अब अहिले गभर्मेन्टले एउटा चाहिँ इनिसिएटिभ सुरु गरेको छ स्पिक माई ल्याङ्ग्वेज भनेर होइन, त्यसमा चाहिँ विभिन्न भाषा भाषीहरूलाई चाहिँ विशेष गरी वृद्ध अशक्त अपाङ्गता भएका व्यक्तित्वहरूलाई चाहिँ टार्गेट गरेर चाहिँ यसरी चाहिँ आफ्नो भाषामा कार्यक्रम निर्माण गरिने त्यो कार्यक्रम गर्ने आफ्नो स्टोरीहरू सुन्ने भनेर डेफिनेटली यसको महत्त्व छ र यो महत्त्व चाहिँ रहिरहनेछ. अझ यसको महत्त्व चाहिँ अझ बढी छ, जति दिन बित्दै जान्छ भविष्यमा गएर यसको महत्त्व चाहिँ झनै नै बढी हुनेछ.
हजुर, अब के सम्झेबाट सुनौँ होइन, अब अस्ट्रेलियामा यो रेडियो सुन्ने अब विशेष गरेर हाम्रो नेपाली समुदायलाई यसरी सामुदायिक रेडियोमा कार्यक्रमहरू सञ्चालन भइरहँदाखेरि कसरी कसरी फाइदा पुगिरहेको जस्तो देख्नुहुन्छ तपाईँले?
यसको केही कुराहरू केही बुदाहरू छन् जसले जसले चाहिँ हाम्रो यो नेपाली कार्यक्रमलाई आकर्षित बनाउँछ होइन, समुदायलाई आकर्षण गर्छ. र यो के हुँदो रहेछ भने जस्तो अब हामी पहिलेको कुरा चाहिँ रेडियो किन सुन्ने भन्दाखेरि गीतहरू सुन्नलाई होइन, अब त्यो खालको एउटा हाम्रो मानसिकता थियो भने अहिले बिस्तारै त्यो मानसिकता परिवर्तन भइरहेछ होइन. अब अहिले गीतहरू त भनेको बेलामा जुनसुकै गीत जहाँ पनि सुन्न पाइन्छ हेर्न पाइन्छ होइन, त्यो हिसाबले चाहिँ सायद त्यति आकर्षण नहुन सक्छ रेडियो कार्यक्रम. तर भनौँ समुदायका गतिविधिहरूको बारेमा जानकारी लिने अर्को माध्यम नहुनसक्छ होइन, रेडियो नै एउटा विश्व माध्यम हुनसक्छ एउटा कुरा त्यो हो. अर्को कुरा चाहिँ यो रेडियो भनेकै एउटा बहु इन्टरेक्टिभ खालको मिडिया हो होइन, आफ्ना कुराहरू राख्न सकिन्छ, केही प्रतिक्रियाहरू दिन सकिन्छ, आफूले भनेकै गीतहरू बजाउन अनुरोध गर्न सकिन्छ. त्यो खालले बहु त्यो इन्गेजिङ इन्टरेक्टिभ मिडिया पनि छ, त्यसले पनि हेल्प गर्छ समुदायलाई होइन. र अर्को कुरा चाहिँ अब मैले यहाँ आफैले रेडियो कार्यक्रम चलाउँदै गर्दा देखेको चाहिँ जस्तो कुनै चिजहरू चाहिँ भनौँ न अब स्थानीय सामुदायिक संस्थाको कुराहरू होला, कुनै कार्यक्रम होला, त्यो बारेमा चाहिँ विशेष समुदायमा कुराहरू बाहिर ल्याउनलाई एउटा गतिलो माध्यमको रूपमा रेडियो हुनसक्छ, जसले चाहिँ प्रत्यक्ष रूपमा के हुँदैछ के भइरहेछ त्यो बारेमा चाहिँ कुराहरू समुदायमा राख्न सक्छ होइन, त्यसरी चाहिँ यसको उपादेयता बढ्न सक्छ. तर दुर्भाग्य कुरा के छ भने अब अरू सहरमा कस्तो थाहा छैन, हामी कहाँ चाहिँ सुन्ने श्रोताहरूको सङ्ख्या चाहिँ अलिक कमै छ होइन, र त्यो हिसाबले चाहिँ अब विभिन्न कारणहरू हुनसक्छन् होइन, समय उचित समय नहुनसक्छ रेडियोको, अथवा प्रस्तुतिकरणमा त्यो खालको जुन होइन, जस्तो हामी त अब भोलिन्टियर आउँ होइन, हामी प्रोफेसनल भएनौँ, त्यो हिसाबले चाहिँ उहाँहरूले एक्सपेक्ट गरे जस्तो कार्यक्रमको क्वालिटी नहुनसक्छ अथवा कन्टेन्ट पनि कमी हुनसक्छ, त्यो कुराहरू धेरै छन् होइन. र अब त्यो चाहिँ के भने सबैजनाको सहयोग सहभागिता भएर मात्रै त्यो कुराहरू एड्रेस गर्न सक्छ.
हजुर, अनि अब तिलकजीको भनाइ चाहिँ के रहेको छ, अब रेडियोको भूमिका अस्ट्रेलियामा नेपाली समुदायहरूका लागि कस्तो हुनुपर्छ, कस्तो भइरहेको छ, कमी कमजोरी केही छ कि छैन?
एकदमै रेडियोको इम्पोर्टेन्स पहिला जस्तै अहिले पनि छ जस्तो लाग्छ मलाई. त्यही पनि अहिलेको जुन चाहिँ हाम्रो रेडियो र तपाईँको ओभरअल रेडियोभन्दा फरक पर्न सक्छ, मैले हाम्रो रेडियो मेलबर्नमा चल्ने रेडियोको बारेमा भन्नुपर्दाखेरि चाहिँ कस्तो हुन्छ भने तपाईँको हप्ताको एक घन्टा एउटा प्रोग्राम आउँछ, त्यो एक घन्टा कुरेर बस्ने मान्छे कमै हुन्छन् अघि केशवजीले भने जस्तै. र पोडकास्टमा अनलाइनमा सुन्न सकिन्छ, तर त्यति बेलासम्म सुन्दासम्म कम्युनिटी न्युज अथवा नेसनल इन्ट्रेस्ट न्युजहरू त्यो चाहिँ बासी भइसक्छ. अहिले एउटा इक्जाम्पल दिनुपर्दाखेरि चाहिँ जस्तो भिक्टोरियामा कोरोनाको बेलामा रेडियो एकदमै इफेक्टिभ हुन्छ भनेर हामीले रेडियोमा एकदमै धारावाहिक रूपमा इन्फर्मेसन चलाइरहेको थियौँ. र प्रब्लम चाहिँ के भइदियो भने चाहिँ अहिले लाइभ चाहिँ जान मिल्दैन, एक दुई दिन प्रोग्राम रेकर्ड गरेर बजाउनुपर्छ. जुन दिन हाम्रो प्रोग्राम बज्यो त्यो दिन चाहिँ धेरै जसो पत्रकार सम्मेलन गरेर रेस्ट्रिक्सनका नियमहरू चाहिँ चेन्ज हुन्थ्यो, हाम्रो प्रोग्राम बज्दासम्म चाहिँ त्यो बासी भइसकेको
थियो.
भनेको अहिलेकै सिस्टममा रेडियो चलाउँदाखेरि चाहिँ इन्फर्मेसनको सोर्स भन्दा पनि अघि हाम्रो पहिलाको वक्ताले भने जस्तै अरू केही स्पेसल खालको प्रोग्रामहरू बनाउन सक्यो भने चाहिँ सान्दर्भिकता छ. तर अघि तपाईँले बजाएको रिपोर्टमा जस्तो गमराजीसँग कुरा गर्नुभएको थियो, जस्तो डिजास्टरको बेलामा अथवा अरू कुनैमा नेपालीहरूको भ्यू राख्नलाई रूपमा चाहिँ मलाई चाहिँ त्यति रेडियो मात्रै एउटा साधन माध्यम हो जस्तो चाहिँ लाग्दैन. अहिले डिजिटल एजमा हामीले अरू कुनै माध्यमबाट चाहिँ रेडियोबाट भन्दा पहिला चाहिँ नेपाली कम्युनिटीसँग चाहिँ न्युज अथवा इन्फर्मेसनहरू पुर्याउन सक्छौँ जस्तो चाहिँ लाग्छ. यसको उपादेयता बढाउने हो भने चाहिँ हामी अलिकति डिफ्रेन्ट तरिकाले सोचेर अथवा रेडियोको लागि स्पेसल प्रोग्रामहरू बनाउनुपर्छ जस्तो लाग्छ. जस्तो अहिले पनि हामी धेरैजना छौँ, हामी सबै कोलाबरेटिभली काम गरेर अलिकति रेडियोलाई इफेक्टिभ चाहिँ बनाउन सक्छौँ। अहिलेकै देशमा नेपालको न्युज पढ्ने र यहाँको युट्युबबाट गीत डाउनलोड गरेर बजाउने हो भने चाहिँ यसको बाध्यता घट्दै घट्दै चाहिँ जान्छ जस्तो लाग्छ।
अब यस्तो छ सुनिताजी, यसमा चाहिँ हामीले के गरेका छौँ भने क्यानबेरामा यो आयामलाई बदल्न हामीले यो उहाँहरू जुन अवस्थामा हुनुहुन्थ्यो हामी पनि त्यही अवस्थामा थियौँ केही वर्ष अगाडि, र यो यही समस्या हामीले देखिसकेपछि हामीले चाहिँ हाम्रो प्रस्तुतिको आयाम नै बदलेका छौँ होइन। हामी चाहिँ मल्टी क्याम लाइभ गर्छौँ अहिले, भनेको तिनवटा क्यामरा राखेर फेसबुकमा लाइभ गर्छौँ, त्यो चाहिँ हामी टिकटकमा पनि लाइभ गर्छौँ, त्यो चाहिँ हाम्रो युट्युबमा पनि हाल्छौँ।
भनेको अब प्रविधिको विकास भएसँगै अलिकति रेडियो पनि परिमार्जित हुँदै र अरू अरू टेक्नोलोजीलाई कसरी समावेश गर्दै लाने भन्ने बारेमा चाहिँ सोच्नुपर्ने हुन्छ होइन। यही बिचमा चाहिँ नितेशजी पनि लाइनमा देखेको छु मैले। नितेशजी धेरै धेरै स्वागत छ है तपाईँलाई। अब त्यही सुरुमा अलिकति परिचय दिउँ, त्यसपछि हामी विश्राम लिन्छौँ, अनि विश्रामपछि फेरि यो कुराकानीलाई जारी राखौँला। नितेशजीबाट सुरुमा परिचय लिउन।
हजुर नमस्ते सुनिताजी, अनि सम्पूर्णलाई विश्व रेडियो दिवसको हार्दिक शुभकामना। अब मेरो परिचय दिनुपर्दामा रेडियो कर्मी चाहिँ परिनँ, सोखिन रेडियोमा चाहिँ नि भोलिन्टियर भन्नु स्वयंसेवकको रूपमा काम गर्न थालेको छु यहाँ नर्थन टेरिटरीबाट। अब म चाहिँ सिक्दैछु, मैले यहाँ जति पनि वक्ताहरू सुने, जस्तो हाम्रो केशव दाईको पनि सुने, त्यस्तै प्रदीपजीहरू क्यानबाट पनि सुने, अब उहाँहरूले धेरै नै कन्ट्रिब्युसन दिनुभएको छ रेडियोमा भने म चाहिँ भर्खरै बामे सर्दैछु र अल्मल लिइरहेको छु कि झन् यो कोभिडले त यस्तरी बामेसराई ढिलो पारिदियो कि हाम्रो रेडियो स्टेसनै बन्द गरिदियो, त्यसपछि रेडियोमा छिर्नै भएको छैन।
मसँग चाहिँ रेडियोसँग नै सम्बन्धित अन्य चारजना पनि हुनुहुन्छ यतिखेर, हिमांशुजी हुनुहुन्छ क्यानबराबाट, केशवजी हुनुहुन्छ ब्रिस्बेनबाट, त्यसै गरेर नितेशजी हुनुहुन्छ नर्दर्न टेरिटरीबाट, र तिलकजी हुनुहुन्छ मेलबर्नबाट। र अब फेरि पनि कुराकानीलाई जारी राखौँ। त्यही नितेशजी, अब तपाईँहरूको कार्यक्रम चलाइरहनु भएको थियो, के भएर चाहिँ बन्द भयो? अब यो पनि एउटा अब एउटा हुन्छ नि कम्युनिटी रेडियो प्रोग्रामको चाहिँ एउटा समस्या जस्तो देखियो, किन बन्द भयो त्यो?
अब यसको अब हिस्ट्री भन्नु पर्दाखेरि भनौँ, नर्दर्न टेरिटरीमा जब नेपालीहरू 2005 बस्दै आए, त्यस्तै लगतै 2007 हुनुपर्छ, उहाँहरूले चाहिँ मल्टिलिङ्गुअल ब्रोडकास्ट काउन्सिलको सहायताले नेपाली कार्यक्रम सुरु गर्नुभएको थियो। र सबभन्दा पहिलो वक्ताको रूपमा चाहिँ हाम्रो शम्भु गणेशजी उहाँले सुरु गर्नुभएको रहेछ मैले बुझ्दै जाँदाखेरि, अनि त्यसपछि 8-9 आएर दिपाल देव कङ्गेनी अनि वासुदेव मराठा, उहाँहरू रेडियो कर्मी नै हो नेपालदेखि नै, उहाँहरूले सञ्चालन गर्नुभयो। त्यसपछि 13-14 गएर हामीले के गर्यौँ भने यसलाई चाहिँ अब रेगुलर गर्नु पर्यो भनेर हामीले नेपाली एसोसिएसन अफ नर्दर्न टेरिटरी मार्फत नै ट्रेनिङ नै दिएर मल्टिलिङ्गुअल ब्रोडकास्टबाट हामीले सुरु गऱ्यौँ। तर समस्या के पर्यो भने भोलिन्टियरले गएर चलाउनु पर्ने र हामीलाई अपर्च्युनिटी के दिएको थियो, हामी लाइभ गर्थ्यौँ स्टुडियोमा आएर नेपाली भाषामा अब गेस्टलाई बोलाएर कुरा नपाइन्थ्यो, तर भोलिन्टियर नहुँदाखेरि हामीले पर्याप्त भोलिन्टियर उपलब्ध गराउन सकेनौँ, किनभने अब त्यो भोलिन्टियर राति 8 जानुपर्ने, धेरै जस्तो स्ट्रगल गरिरहेको स्टुडेन्ट लगायत हामी सबैजना थियौँ, हाम्रो पनि टाइम भ्याएन। त्यसपछि अलिअलि दर्खर आयो, त्यसपछि 2018 आएपछि चाहिँ मैले के गरेँ भने होइन, यो त हामीले सुरु गरेको चिज हो, हामीले म प्रोफेसनल्ली रेडियोमा मेरो आफ्नो करियर नभए तापनि एउटा बाटो बनाइरहँ, लिङ्क गरिरहँ, भोलि भनौँ न रेडियो कर्मीहरूले नै आएर यसलाई चाहिँ टेक ओभर गर्नुभयो भने त यो कन्टिन्युसन हुन्छ, हामीलाई त हाम्रो भाषा पनि चाहिएको छ, हाम्रो कला संस्कृति सबै जगाडा गर्नुपर्नेछ। अनि 2018 चाहिँ मैले मेरो घरै नजिक स्टुडियो भए भएर म हरेक बुधबार लाइभमै गएर कार्यक्रम चलाउन थालेँ। त्यसपछि टेक्निकल कुराहरू आयो, म्युजिक डाउनलोड गरेर हाल्नु हुने नहुने, त्यसपछि मैले एउटा प्रोटोकल पनि बनाएर फर्महरू पनि साइन गरेर कन्सेन्ट लिएर मात्रै म्युजिक बजाउन थालेँ। तर त्यसरी बिस्तारै अलिअलि अगाडि बढ्दै थियो, 2020 जब कोरोना भयो त्यसपछि हामीलाई स्टुडियोभित्र आएर प्रोग्राम गर्न नपाउने भनेर त्यो बेलामा जारी गरे, अब सबैजना होम आइसोलेसन होममै बस्नु पर्यो, त्यसरी बन्द भएको रेडियो पछि गएर गिन्ती र गिन्ती होइन कि। त्यसपछि हामी लगायत धेरै भाषा 15-16 अरू भाषाका रेडियो चल्थ्यो, मल्टिलिङ्गुअल ब्रोडकास्टले हामीलाई एभरिजिनल लार्गिया रेडियो भन्ने स्टेसनबाट हामीले ब्रोडकास्ट गर्थ्यौँ, अनि त्यसपछि फेरि मैले हालसालै पनि 1-2 भोलिन्टियर भएर अपियर भएर प्रोग्राम चलाउन ट्राई गरेँ अर्को एफएममा, तर त्यो पनि उनीहरूले चाहिँ नेपाली ल्याङ्ग्वेज भन्दा पनि नेपाली कार्यक्रम चलाऊ तर इङ्ग्लिसमा चलाऊ भनेपछि मलाई त्यति इन्ट्रेस्ट भएन, तर पनि म कनेक्टेड छु, अब छोडिसकेको चाहिँ छैन, तर अब गाह्रो चाहिँ यही समस्याहरू यिनै।
हजुर समय सकियो होइन, अब पछाडि धुन सुनिहाल्नुभयो होला रेडियो नेपालको यो पुरानो धुन होइन, र अब यही धुनको साथसाथै चाहिँ अब तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद आजको यो कार्यक्रममा जोडिनु भएकोमा।
Like, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।
अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा सामुदायिक रेडियो कार्यक्रम सञ्चालन गरेका केही नेपाली भाषीहरूसँग विश्व रेडियो दिवसको सन्दर्भ पारेर गरिएको कुराकानी सुनिहाल्नुभयो। रिपोर्टकास्ट सुन्दै गर्नुभएका श्रोताहरू, मेरो नाम चाहिँ कृष्ण पोखरेल हो। यो जस्तै हाम्रा अन्य अडियो सामग्रीका लागि एसपिएस अडियो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ, वा तपाईँले पोडकास्ट सुन्ने एप्पल पोडकास्ट, स्पोटिफाई लगायत सबै सेवाहरूमा पनि हामी उपलब्ध छौँ। एसपिएस नेपाली पोडकास्ट भनेर खोज्नुहोस्। सोसल मिडियामा हामी फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपाली र युट्युबमा @SBS साउथ एसियन ह्यान्डलहरूमा उपस्थित छौँ, जहाँ यी सामग्री लगायत थुप्रै विषयमा हामीले निर्माण गरेका भिडियोहरू, फोटोहरू र केही विशेष लेखहरूका लिङ्क पाउन सक्नुहुनेछ। लाइक, फलो र सब्सक्राइब गरेर हामीलाई साथ दिनुहोस्। थप जानकारीका लागि हाम्रो वेब पेज sbs.com.au/नेपाली जानुहोस्।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली, SBS साउथ एसियनमा।